لله رب العالمين والصلاة والسلام تحية والإكرام على الرسول الأعظم الأمين الذي سمي في السماء بأحمد وفي الأرض بأبي القاسم محمد
اللهم صل على محمد وآل محمد
وآله الأطيبين الأطهرين المعصومين المظلومين المنتجبين الميامين والعنة الدائمة على أعدائهم وغاصب حقوقهم ومنكر فضائلهم والشاكين فيهم والمنحرفين عنهم إلى قيام يوم الدين أما بعد فقد قال المعصوم بسم الله الرحمن الرحيم إن الحياة عقيدة وجهاد ولن أوال من صلوات على محمد وعلى محمد پہلی مرتبہ برادر بزرگ علی عباس صاحب کی معرفت اور ان کے توسط سے آپ لوگوں کی خدمت کرنے کا موقع ملا. ویسے یہ شہر میرے لیے پرانا نہیں ہے, میں نیا ہوں. میرے کسی کبھی میرے برادر بزرگ محمد سرکار صاحب یہاں رہتے تھے اور آپ لوگوں کا کو بہت یاد کرتے ہیں, وہ حد سے زیادہ بھولے نہیں ہیں اور تمام مومنین کو انہوں نے سلام سنایا
اور
ان کی کافی خدمات ہیں. میرے بڑے بھائی ہیں, وہ بھی مجھ سے کہا کرتے تھے کہ ایک دن آپ آئیں گے یہاں پڑھیں گے. اکثر و بیشتر بینکاک میں یا انڈیا میں جب بھی ملاقات ہوتی ہے وہ آپ لوگوں کو بہت یاد کرتے ہیں. اس شہر کو بھول نہیں ہے. الحمد للہ ان کا بچہ بھی یہاں ہے, اچھی اسپیچ کرتا ہے. خدا آپ سب کو کامیابی عطا کرے. ہمارے ان پانچ مجالس کا جو موضوع ہوگا آپ لوگوں کے لیے خصوصیت سے وہ ہے فقہ جعفری اور عزاداری کے تقاضے. تاریخ انسانوں کا حافظہ ہوتی ہے. ہسٹری جو ہے وہ ہماری میموری ہوتی ہے. انسان اگر اپنا حافظہ کھو دے کیا ہوگا؟ تاریخ کیا ہوتی ہے؟ انسانوں کا حافظہ ہوتی ہے. انسان اگر اپنا حافظہ کھو دے تاریخ انسانوں کا خزانہ ہوتی ہے. اگر انسان اپنا خزانہ کھو دے تو کنگال ہو جاتا ہے. حال ماضی کا نتیجہ ہے, مستقبل حال کا عطیہ ہے. اسلام نے تینوں زمانوں سے رابطہ رکھا ہے, نہ وہ ماضی سے ٹوٹنا چاہتا, نہ وہ حال سے ٹوٹنا چاہتا, نہ وہ مستقبل سے ٹوٹنا چاہتا. اس نے پاسٹ ٹینس کے لیے کہا پچھلی کتابوں پر ایمان لاؤ, حال کے لیے کہا قرآن مجید پر ایمان لاؤ، فیوچر کے لیے کہا آخرت پر ایمان لاؤ، ان تینوں زمانوں سے اپنا رابطہ رکھو. ہم نے بھی یہ کیا، ماضی کے لیے کربلا، حال کے لیے عزاداری، فیوچر کے لیے امام زمان. تینوں سے ہمارا رابطہ بنا رہے، تینوں زمانوں سے ہمارا رابطہ رہے، اس لیے کہ جو حال ہے وہ ماضی کا نتیجہ ہے، ماضی نے ہمیں یہ دیا ہے، اور جو فیوچر آنے والا ہے وہ حال کا عطیہ ہوگا. ضروری ہے کہ ہم تاریخ کو پڑھیں، اور مجالس کا ایک مقصد یہ بھی ہے کہ گزری ہوئی تاریخ کو ہم اپنے بچوں تک منتقل کریں، جن کو فضائل اور مصائب کی شکل میں مجالس میں پیش کیا جاتا ہے. ہم نے یہ سوچا کہ ان پانچ مجالس کے لیے، خصوصی طور پر آپ لوگوں کے لیے، ایک ایسا موضوع میں منتخب کروں جو ہمارے بزرگوں کے بھی کام آئے، میرے بچوں کے بھی کام آئے، خواتین کے بھی کام آئے، نوجوانوں کے لیے بھی کام آئے، اور پوری کمیونٹی کے لیے انشاءاللہ یہ فائدہ مند ہو. جتنا ہو سکتا ہے ہم انشاءاللہ اس سلسلے میں گفتگو کریں گے. آپ لوگ ذرا وقت کا خیال کریں، اور وقت سے پہلے اگر آپ پہنچ جائیں تو شاید جو ہے وہ مجھے خدمت کرنے کا مناسب موقع عطا ہوگا. بلند آواز میں آپ لوگ سلوات پڑھیں محمد والے. میں موضوع کا آغاز کر رہا ہوں، اور اس زاویے اور اس اینگل سے بھی آپ سنیے. اسلامی کردار ایک تین منزلہ عمارت کا نام ہے. فرسٹ فلور کا نام ہے دماغ، سیکنڈ فلور کا نام ہے دل، اور تھرڈ فلور کا نام ہے اعضاء و جوارح. انسان جب بھی کسی چیز کا تصور کرتا ہے تو تصور کرنا دماغ کا کام ہے. اس تصور کو دماغ فوراً دل کے حوالے کرتا ہے. دل اگر اس تصور کی اچھائی کی تصدیق کرتا ہے تو اعضاء و جوارح فوراً حرکت میں آ جاتے ہیں. اسی لیے اسلام نے بھی اپنی تعلیمات کو تین حصوں میں تقسیم کیا. اپنی تعلیمات کا ایک حصہ دماغ کے حوالے کیا، جسے معرفت کہا جاتا ہے. دوسرا حصہ دل کے حوالے کیا، جسے عقیدہ کہا جاتا ہے. تیسرا حصہ اعضاء و جوارح کے حوالے کیا، جسے عمل کہا جاتا ہے. معرفت، عقیدہ، عمل. معرفت کے لیے ادراک کی ضرورت ہے، ادراک کے لیے علم کی ضرورت ہے، علم کے لیے نظر کی ضرورت ہے، نظر کے لیے بینائی کی ضرورت ہے. بینائی نہ ہو تو آدمی دیکھے گا کیسے، نہ دیکھے گا تو علم حاصل کرے گا کیسے، علم حاصل نہیں کرے گا تو ادراک بڑھے گا کیسے، ادراک نہیں بڑھے گا تو معرفت پیدا ہوگی کیسے. اسی لیے اقبال نے کہا، خیرہ نہ کر سکا مجھے جلوہ دانش فرنگ، سرما ہے میرے آنکھ کا خاک مدینہ و نجف. سرما آنکھ میں کیوں لگا؟ गया। मानता है अपने मैटर को सब देखते हैं, मैटर में जिसने इलेक्ट्रॉन की हरकत को देखा वो माइकल फैराडे बन गया। जर्रा ने आटम को दूरबीन से सब देख लेते हैं, जानते हैं आटम के बारे में, लेकिन आटम में जिसने न्यूक्लियर फोर्स को देखा वो आइंस्टाइन बन गया। जन्नत के तस्करे सब सुनते हैं, लेकिन जमीन पर बैठकर जिन लोगों ने जन्नत को देख लिया वो कोई गुरु बना, कोई हबीब बना, कोई जॉन बना।
Okay।
عالم ہے, تو وجود عالم کی ابتدا ہے, تو وجود ہستی کی انتہا ہے, تو سواد کینا اور نفرت میں دعا کا چراغ ہے, تو فصیح زور میں دروازہ امان ہے, تو اعتبار مشیت ہے, تو اختیار سبحان ہے, تو نظام ارض و سما کا نظام شان ہے, تو شمع نفاق کے حق میں ہوا تم ہے, تو اہل انس و محبت کا قدردان ہے, تو گمان کی دھوپ میں تمثیل صاحبان ہے, مولا تو بشر نہیں بلکہ عظمت بشر ہے, جمال خلاق تیری ذات ہے, جمال ہستی تیری حیات ہے, تو عکس بھی ہے, آئینہ بھی ہے, تو نقطہ بھی ہے, دائرہ بھی ہے, تو معنی حفر کن ہے, تو مصدر بخر بن ہے, تو مطلع ہر طبق ہے, تو ہر سحر کی شفق ہے, تو نصاب کرم ہے, امن تیرا عالم ہے, تو مرکز اہل نظر ہے, تو منزل اہل خبر ہے, تو نازش جنب و بشر ہے, تو ساری دنیا کی سحر ہے, تو نور ہدایت ہے, تو نور سعادت ہے, تو چارہ ساز درد مندہ ہے, تو غم گسار نور انسان ہے, تو وجہ وجود عالم اندہ ہے, تو حسن نور کا سنت یزدہ ہے, تو جان بہار اور نور گلستہ ہے, تو ہر دل کے غریب خانے میں مہمان ہے, تو جس منزل کا داعی تھا خود اس کا رہگیر بھی تھا, تو جس قرآن کا قاری تھا خود اس کی تفسیر بھی تھا,
میٹر
اچھا یہ بھی ہے وہ بھی اوکے
हमारी पहचान
बांध के कुएं में छोड़ दो, इसका बुखार उतर जाएगा। उसने दरांती को रस्सी से बांधा, कुएं में छोड़ा, उठाया, देखा ठंडा हो चुकी, ठंडी हो चुकी दरांती। दो तीन दिन के बाद उनकी अम्मी को बुखार हुआ। उसने सोचा कि बुखार का इलाज रस्सी बांध के कुएं में छोड़ना। तीन चार डुबकियां लगाई, हमेशा के लिए अपनी ठंडी होती। इसे कहते हैं प्रयास। दो अलग अगर से मुस्तक चीजें थी मगर एक हुक्म लगाना। हमारे यहां कयास जायज नहीं है, हमारे यहां सिर्फ एक कयास जायज है और उसे कहते हैं कयास मंसूसो इल्ला, यानी जिसके पीछे कोई रीजन हो। मसलन डॉक्टर ने कहा तुम खट्टा अनार ना खाओ, मैंने समझा कि मुझे हर खट्टी चीज नहीं खानी है, इसे कहते हैं कयास मंसूसो इल्ला और यह कयास जायज है। डॉक्टर ने किसी एक खट्टी चीज से मना किया था और मैंने सोचा कि मुझे हर खट्टी चीज नहीं खाना चाहिए, ये कयास हमारे यहां जायज है। आइए सुन्नत के यहां कयास है और अव्वल मन कास हुआ इब्लीस, जिसने सबसे पहले कयास किया वो शैतान था। हमारी अक्ल है, हमारा मजहब कयास का मजहब नहीं है, हमारा मजहब है अक्ल का मजहब। कुरान में हुक्म ना हो तो नहीं, अकल इंसानी अगर वहां तक ना पहुंचे तो क्या। कुरान में तो हर चीज का हुक्म है लेकिन अगर आलिम की नजर वहां तक ना पहुंचे तो क्या किया जाए। यहां से दो मकतब निकले। एक मकतब ने कहा हमें रसूल के बाद कुरान काफी है, अहले बैत की जरूरत नहीं है। एक मकतब वो जानते थे कि हालात आइंदा खराब होंगे, जंगें होंगी, फुतूहात होंगे, पेचीदा हालात पैदा होंगे, लिहाजा पैगंबर ने कुरान मजीद के साथ साथ अहले बैत को भी छोड़ा। जब तक पैगंबर जिंदा थे हिजाज के हालात नॉर्मल थे, वो हिजाज में क्या हुआ, चूंकि हिजाज के हालात बड़े नॉर्मल थे लिहाजा हिजाज में ज्यादा काम हदीस पर किया गया। बगदाद के हालात में खराब हुए, बनी उमैया और बनी अब्बास की जंगों ने बगदाद के हालात को खराब कर दिया था, पेचीदा बना दिया था, वहां कयास पर ज्यादा काम हुआ। हदीस पर जिसने ज्यादा काम किया वो इमाम मालिक कह रहे, कयास पर जिसने ज्यादा काम किया वो अबू हनीफा कह रहे। तो जो करा था मोहतर, एक तरफ हदीस और हदीस के नारे बुलंद हो रहा था, एक तरफ अल-कयास और कयास के नारे बुलंद हो रहे थे। इमाम सादिक ने दरमियान की आवाज बुलंद की जिसे फिरके जाफरी कहते हैं। इमाम सादिक ने 4000 स्टूडेंट्स तैयार किए, कूफे में 900 हजरते बनाए, हिजाज में बहुत बड़े 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 मदारिस इमाम सादिक ने बनाए। मोहम्मद बिन मुस्लिम, अवान बिन तकलीम, जाबिर बिन हय्यान, फादर ऑफ केमिस्ट्री, ये जितने भी इल्म के पहाड़ देख रहे हैं ये इमाम साजिद के शागिर्द। जाबिर बिन हय्यान बिन अब्दुल्ला सूफी तूफी शी इनके नामों से। जाबिर बिन हय्यान कहता था इमाम साजिद के अंदर खुदा का जलवा पाया जाता है।
वाह वाह,
उसका यह ना कि अकीदा था, वो अपने अकीदे को बरबला बयान करता था कि इमाम साजिद के अंदर खुदा की रूह पाई जाती है, इमाम साजिद के अंदर कमालात परवरदिगार पाए जाते हैं। इमाम साजिद अलैहिस्सलाम ने जाबिर बिन हय्यान को बहुत सारा इल्म दिया। 2900 किताबें जाबिर बिन हय्यान ने लिखी, 2900 बुक्स जाबिर बिन हय्यान ने लिखी। किसने, जाबिर ने। लोहा बनाने का तरीका जाबिर ने बताया, टीन बनाने का तरीका जाबिर ने बताया, गोल बनाने का तरीका जाबिर ने बताया, कपड़े को रंगने का तरीका जाबिर ने बताया, टेलीस्कोप सबसे पहले जाबिर ने बनाया, फिर गलीलियो ने उसे ज्यादा तरक्की दी। जाबिर ने एक ऐसा कागज इमाम साजिद के हुक्म से बनाया कि जो सिर्फ रात को दिखाई देता था, जिसके हुरूफ दिन में दिखाई नहीं देते थे और जिसके ऊपर आग का असर भी नहीं होता था। 3000 किताबें जाफर ने लिखी, इमाम जाफर सादिक अलैहिस्सलाम ने अपने मदरसे को तौसी दी। सवाल यह होता है कि हम अहले सुन्नत के चार इमामों को क्यों नहीं मानते? इसके तीन जवाब है मेरे बच्चों के लिए। पहला जवाब यह कि ये रसूलुल्लाह के दौर में नहीं थे। दूसरा जवाब यह कि रसूल ने अहले बैत के अलावा किसी की इताअत का हमें हुक्म नहीं दिया। से एक हमने जब अबू हनीफा को देखो, जब हमने इमाम हम्बल को देखा तो इमाम मालिक की शक्ल नजर आए, इमाम मालिक को देखा तो इमाम शाफी की शक्ल नजर आए, इमाम शाफी को देखा तो अबू हनीफा की शक्ल नजर आए, अबू हनीफा को देखा तो इमाम सादिक की शक्ल नजर आए। हमने सोचा कि उस्ताद के मजहब के होते हुए शागिर्द के मजहब को अपनाना बेवकूफी है। हमने ये सोचा अपने आप में कि उस्ताद की जब एक फिक्र है तो हम शागिर्द की फिक्र को क्यों अपनाए।
ने कहा कि तुम्हारी एज क्या है? तो 70 ईयर्स ओल्ड।
कहा तुम जानते हो कि 70 बरस का आदमी फौज में भर्ती नहीं होता, वो 18 साल का नौजवान भर्ती होता है। तो उसने बूढ़े ने कहा हुजूर क्या आपके पास कमांडर इन चीफ का होता नहीं है? यानी ये फौजी जिंदगी को कमांडर से शुरू करना चाहता था। फौज की जिंदगी सिपाही से शुरू होती है, कमांडर से नहीं। बिल्डिंग का आगाज फाउंडेशन से शुरू होता है, सीलिंग से नहीं। खाने का आगाज एग्रीकल्चर से शुरू होता है, दस्तरखान से नहीं। डॉक्टरेट का आगाज इम्तिहान पास करने से होता है, बोर्ड लगाने से नहीं। बिजनेस का आगाज इन्वेस्टमेंट से होता है, प्रॉफिट कमाने से नहीं। खिताबत का आगाज मुताले से होता है, मेंबर से नहीं। खिलाफत का आगाज गदीर से होता है, सतीफा से नहीं। हमने ऐसों को तस्लीम किया है, ऐसों को हमने माना है कि जहां कमाल ही कमाल है। हमारा मजहब जो मैं अपने बच्चों को बता दूं, कल से जो मैं असल जीवन में पेश करने जा रहा हूं, ये जो टुकड़े में बयान कर रहा हूं अभी इसकी बातों पर मेरे ये चार मिनट से होंगी। हमने जो अपने इमामों को तस्लीम किया है, मैं उम्र तबरा नहीं पढ़ता, राय को मैं लिस्ट नहीं पढ़ता हूं, हमने जो अपने इमामों को तस्लीम किया है, इन्होंने कभी दुनिया को तस्लीम नहीं किया है। सारी दुनिया फख्र समझती है अहले बैत के नसब में आने को, अहले बैत किसी के नसब में नहीं जाते। तो जो करो तो मोहतरम, सारी दुनिया अहले बैत के आना चाहती है, सारी दुनिया सीधे जाफरी में ठहरना चाहती है, सारी दुनिया आले मोहम्मद की आइडियोलॉजी को समझना चाहती है। आले मोहम्मद किसी के नसब में नहीं जाते। हर तवज्जो कीजिए, आया रखिए, हर बातिल अपने आप को हक कहता है लेकिन कभी हक अपने आप को बातिल नहीं कहता। हर झूठा अपने आप को सच्चा कहता है, कभी कोई सच्चा अपने आप को झूठा नहीं कहता। और गलतर मतलब यानी हर झूठा सच्चे की नकल उतारता है, सच्चा कभी झूठे की नकल नहीं उतारता। सोने की अंगूठी बनाने वाला अपनी अंगूठी पर कभी नहीं करता। वो पीतल की अंगूठी बनाने वाला हमेशा अपनी अंगूठी पर सोने का रंग चढ़ाता है। ये नकल उतारना इस बात की दलील है कि सोना अच्छा है। नदीम सरवर जाकिर नदीम सरवर की आवाज में नोहा पढ़ना चाहता है। ये नकल उतारने वाला इस बात की गवाही दे रहा है कि नदीम सरवर की आवाज अच्छी है, अगर अच्छी ना होती तो नकल क्यों उतारता। लिप्टन चाय मशहूर मारूफ चाय है कि नहीं? अब अगर कोई दूसरी चाय की फर्म अपनी चाय मार्केट में रिलीज करना चाहे तो क्या करेगी? अपना ट्रेडमार्क भी लिप्टन चाय के बराबर रखेगी, नाम भी उसी से मिलता जुलता रखेगी। दुनिया में बेवकूफ बहुत है और वो मिलते जुलते नाम के साथ अपनी चाय को चलाएगी। ये लिप्टन चाय की नकल उतारने वाला इस बात की गवाही दे रहा है कि लिप्टन चाय अच्छी है, अगर अच्छी ना होती तो नकल क्यों उतारता। अली ने हालत रुकू में अंगूठी दी, सहाबियों ने 40 दिन तक अंगूठियां दी। ये अंगूठियां देना इस बात की दलील है कि अली का अमल अच्छा था, अगर अच्छा ना होता तो नकल क्यों उतारे जाती। अगर अच्छा ना होता तो नकल क्यों उतारे जाती। अल्लामा इकबाल ने शेर और खच्चर का एक मुकालमा लिखा है, पढ़ा आपने कभी बुनियाद इकबाल को? पढ़िए इकबाल एक अच्छा शायर, मैं उसके ऊपर अगर मौका मिला तो मैं तबसरा करूंगा कि इकबाल क्या था। इकबाल ने एक मुकालमा लिखा है शेर और खच्चर के दरमियान। शेर ने एक दिन खच्चर से पूछा कि साकिना ने दश्त सहरा में है तू सबसे अलग, कौन है तेरे अबोजद, किस कबीले से है तू? खच्चर ने शेर ने खच्चर से पूछा कि मियां खच्चर जितने जंगल में सहरा में जानवर हैं, दरिंदे हैं, सब पे उठना बैठना तुम्हारा अलग है, सबसे अलग है। तो तुम्हारा उठना अलग है, तुम्हारा बैठना अलग, तुम्हारा खाना पीना, तुम्हारा सोना जागना, तुम्हारे हॉबीज, तुम्हारी ख्वाहिशें सबसे अलग हैं। अगर तुम्हारा अब्बा का नाम क्या है, तुम्हारे दादा का नाम क्या, तुम्हारे खानदान का नाम क्या, तो खच्चर ने कहा मेरे मामों को नहीं पहचानते शायद हुजूर, वो सवार रफ्तार शाही अस्तबल की आबरू। खच्चर ने अपने खानदान के तारुफ के लिए घोड़े का तारुफ किया, मेरे मामू खच्चर। जूलॉजी के माहिर कहते हैं खच्चर का दादा है गधा और मामू है घोड़ा। गधे का नाम खच्चर ने नहीं लिया, तारुफ के लिए घोड़े का नाम पेश किया। मेरे मामू को नहीं पहचानते शायद हुजूर, वो सवार रफ्तार शाही अस्तबल की आबरू, यानी जिसकी ददियाल जलील होती है वो अपना रिश्ता ननियाल से जोड़ता है। गलत कर दिया, जिसकी ददियाल जलील होती है वो अपना रिश्ता ननियाल से जोड़ता है। मामिया ने हजरत अली से कहा मेरी फातिमा जहरा से रिश्तेदारी है, हिंदू को भूल गया, अबू सुफियान को भूल गया, यानी सारी दुनिया अहले बैत के नसब में आती है, अहले बैत किसी के नसब में जाना नहीं चाहते। इमाम अली तकी अलैहिस्सलाम के जमाने में एक औरत ने ज़ैनब बिन्त अली होने का दावा कर दिया, ज़ैनब बिन्त अली होने का दावा एक औरत ने कर दिया। कहा इमाम अली का जमाना 40 हिजरी और कहा 250-260 हिजरी। इमाम अली नबी का जमाना 250 हिजरी का और अमीर अल मोमिनीन का जमाना 40 हिजरी का। 210 बरस के बाद एक औरत ने ज़ैनब बिन्त अली होने का दावा कर दिया, यानी सारी दुनिया अहले बैत के नसब में आना चाहती है। पूरी बादशाह जिल रही है, क्या किया जाए। इमाम अली नबी के पास बादशाह आया, उसने कहा हुजूर ये आप ही के घर का मसला है, इसको हल कीजिए। कहा क्या किया जाए। कहा तेरे पास जो शेर है उनके पास इस औरत को भेज दी, अगर ये आले मोहम्मद में से है तो शेर कभी आले मोहम्मद का गोश्त नहीं खाती, अल्लाह ताला ने हराम करार दिया है। जैसे उसने ये फैसला सुना फौरन कहा मौला मैं ज़ैनब बिन्त अली की हूं। साइंस का एक उसूल है हायर कॉन्सेंट्रेशन टू लोअर कॉन्सेंट्रेशन। आप एक तरफ सॉल्ट पानी रखें, सॉल्ट वाटर नमकीन पानी, और एक तरफ खालिस पानी रखें प्लेन वाटर, बीच में आप मेम्ब्रेन को रखें जाली को, तो साइंस कहती है हमेशा नमक का पानी खालिस पानी में आएगा, खालिस पानी कभी नमक के पानी में नहीं जाएगा। और तरफ नमक का पानी हमेशा खालिस पानी में आके मिलेगा, खालिस पानी कभी नमक के पानी में जाएगा कभी नहीं जाएगा। ये साइंस का। अरे सारी दुनिया अहले बैत के नसब में आएगी, अहले बैत किसी के नसब में नहीं जाएंगे।
I don't know.
میں آنے والے شیعوں کو فلسفہ انتظار کر رہا ہوں. کیسے ایمان کا انتظار کیا جاتا ہے؟ اپنے دور کے ایمان کا انتظار کیسے کیا جاتا ہے؟ میں یہ بتانا چاہ رہا ہوں. ایک دن جابر بن عبداللہ انصاری کی ملاقات امام باقر سے ہوگی. پانچ برس کی ہیں امام باقر علیہ السلام. جابر بن عبداللہ انصاری نے کہا شہزادے دو قدم آگے بڑھو. امام باقر دو قدم آگے بڑھے. جابر نے کہا شہزادے دو قدم پیچھے ہٹو. امام باقر دو قدم پیچھے ہٹے. جابر نے پڑھ کے امام باقر کو کلیجے سے لگا دیا. کہا یہ وہی رفتار ہے جو رسول اللہ کی رفتار تھی. یہ وہی گفتار ہے جو رسول اللہ کی گفتار تھی. اب جابر کی عمر 100 برس کر چکی ہے. امام باقر کی عمر 5 برس کی ہے. ہر دن آ کر امام باقر کے سامنے پہلو ادب کو طے کرتے ہیں اور پہلو ادب کو طے کر کے بتا دیا مسلمانوں دیکھو امامت کا بچپنا صحابیت کے بڑھاپے سے بہت اچھا ہوتا ہے. یہ ہے جابر بن عبداللہ انصاری کہ جنہوں نے بتایا کہ ہم نے کیسے یہ جو ہمارا امام ہے ان کو سن سال سے ہلوایا نہیں جاتا. شبلی نوما نے یہ کہا کہ امام جعفر صادق علیہ السلام اگرچہ عمر میں ابو حنیفہ سے چھوٹے کیوں نہ ہو لیکن امام صادق علیہ السلام گھر کے آدمی ہے اور گھر کے
مقرر
حسین علیہ السلام کی آزاداری کے لیے کتنا پچھلا گیا تھا آپ تصور کیجئے گا. اسے روکنے کی کوششیں کی گئی. جب اہل بیت کو ختم نہ کر سکے تو پھر اہل بیت کا جو شاعر تھا, اہل بیت کے جو عوامل تھے, ان کو روکنے کی کوشش کی گئی. ہر امام نے اپنی ذمہ داری یہ سمجھی کہ انہوں نے فرش اعضا کو بچھایا. میں یہ کہتا ہوں کہ جس کنٹری میں آپ لوگ رہ رہے ہیں, میری یہ گزارش ہے, میں نے یہاں دیکھا ان بچوں کے بھٹکنے گمراہ ہونے کے امکانات اگرچہ اس کمپیوٹر ایج میں, اور یہ جو زمانہ ہے وہ علمی انفجار کا زمانہ ہے. علمی انفجار یعنی نالج ایکسپلوژن جسے کہتے ہیں, یہ اچھی انگلش نہیں آتی, یہ علمی انفجار کا زمانہ ہے. اور اس ایج میں گمراہ ہونے کے اور خصوصاً اس کنٹریز میں ویسٹ میں ہر گھر میں غذا کھانے کا ہونا بہت ضروری ہے. ہر گھر میں فرش اعضا بچھے تاکہ یہ چھوٹے چھوٹے بچوں کو یاد رہے کہ ہمارے امی اور ابا فرش اعضا بچھایا کرتے تھے, ہمارے گھروں میں مجلسیں ہوا کرتی تھی, ذاکر کو بلایا جاتا تھا, نوحے پڑھے جاتے تھے. اور اللہ وطن انہیں اپنے مذہب سے لگاؤ رہے, وہ بھولے نہ پائیں. جہاں بھی گمراہ ہونے کا خیال پیدا ہو جوانی کے دور میں تو فوراً انہیں پتا ہے کہ ہم کس خاندان کے تھے, ہمارے امام کون ہیں, ہمارے معصوم کون ہیں, ہمارے ماں باپ کس خاندان سے تعلق رکھتے ہیں. فرد کی اصلاح پورے معاشرے کی اصلاح ہوتی ہے, فرد کی اصلاح پوری کمیونٹی کی اصلاح ہوتی ہے. دماغوں کی اصلاح کیجیے, تربیت دماغوں کو کرنا ہے. ہمارے ماں باپ نے ہمارا دل اہل بیت سے جوڑ دیا ہے. توجہ چاہتا ہوں, توجہ چاہتا ہوں, جملہ دے رہا ہوں. ہمارے پیرنٹس نے, ہمارے ماں باپ نے ہمارا دل اور ہمارے بچوں کا دل اہل بیت سے جوڑ دیا ہے. عزاداری کا کام ہمارے دماغوں کو اہل بیت سے جوڑنا ہے. دل تو جڑ چکے ہیں, اب دماغوں کو جڑنے کی ضرورت ہے. اب یہ دماغوں کو جوڑنے کا کام یہ عزاداری کرتی ہے, یہ فرش اعضا کرتی ہے. لہذا ہر گھر کو فرش اعضا بنا دیجیے تاکہ ہمارے بچے گمراہ ہونے نہ پائیں. 800 برس تک انشاءاللہ کل کی جو مجالس ہوں گی, آپ وقت سے پہلے آپ تشریف لائیں, میں آج تھکا ہوں. اور سر ایک بار ایک تمام مسائل کو جو مجھے عرض کرنا ہے, تقاضے ایک ایک تقاضے کے اوپر میں روشنی ڈالوں گا اور دیکھیں انشاءاللہ آپ کو لطف آئے گا. ایک نئے ڈھنگ اور ایک نئے انداز سے میں اسے پیش کرنے کی کوشش کروں گا. 800 برس تک آزاداری کو کچلا گیا, آل محمد کے نام لینا بھی, یہاں تک کہ امیر المومنین کے بعد حالات جب بگڑے, واقعہ کربلا نمودار ہوا. واقعہ کربلا اتنا بڑا جو حادثہ ہو گیا, یہ بھی کوئی وہ حادثہ نہیں تھا بلکہ ایک سوچی سمجھی ایک پلاننگ تھی, ایک منصوبہ تھا. دنیا کہتی ہے امام حسین ہی کیوں گئے, اور بھی صحابہ تھے ان کو بھی جانا چاہیے تھا. امام حسین ہی میں اتنا درد کیوں تھا امام حسین کے دل میں کہ وہ کربلا چلے گئے. مجھے یہ نہیں پتا کہ ہزار کرایے کی رونے والیاں ایک غمزدہ ماں کا مقابلہ نہیں کرتی ہیں. ہزار کرایے کی رونے والیاں ایک غمزدہ ماں کا مقابلہ نہیں کر سکتی. امام حسین علیہ السلام کربلا میں نہ جاتے تو اور کون جانتا. کربلا کے دو چاپٹر ہیں, ایک چاپٹر خون سے لکھا گیا اور ایک چاپٹر کو پیغام سے لکھا گیا ہے. جو خون سے بڑا چاپٹر لکھا گیا وہ امام حسین نے لکھا, اور پیغام کا جو چاپٹر لکھا ہے وہ جناب زینب اور سید سجاد نے لکھا ہے. یزید نے ایک سال کی زندانی کے بعد جب اس نے رہا کیا تو جناب زینب سے کہا, سید سجاد کے ذریعے سے کہلوا بھیجا کہ آپ لوگ جو مدینہ چلے جائیں. جناب زینب نے کہا نہیں, میں فرش اعضا بچھاؤں گی, بھائی کا ماتم کروں گی. کم و بیش 5 یا 7 دن تک جناب زینب نے فرش اعضا بچھائی, 5 یا 7 دن تک. یزید پر پولیٹیکل پریشر پڑ رہا تھا کہ اہل بیت شام کو جلدی چھوڑ دیں, لیکن جناب زینب فرش اعضا بچھا کر بھائی کا غم کرتی تھی. جب تک جناب زینب نے مجلس حسین قائم نہیں کیا تھا, عرب کی شرم شریف عورتیں, بڑے گھرانوں کی عورتیں کبھی کسی کے گھر میں پرسا لینے نہیں جایا کرتی تھی. وہاں رسم نہیں تھی عرب میں, پرسا دینے کی رسم عرب میں نہیں تھی. جب جناب زینب نے مجلس حسین قائم کی تو شام کی عورتیں ان مجالس میں آئیں, اور ایک بی بی نے آ کے ام لیلہ کو روتے ہوئے دیکھا تو پوچھا کہ بی بی तेरा कौन मारा गया, तू क्यों रो रही है? कोई और बीवी आती, उसने उम्र बाप से पूछा कि बीवी तू इतना रो रही है, तेरा कौन मारा गया? कोई बीवी उम्र फला के पास आती थी, बीवी तेरा कौन मारा गया, तू क्यों रो रही है? आखिर वो बीवियां रोती क्यों नहीं? नौ के मैदा पे जो सर सजाए गए थे, जनाब कासिम के सर को देखकर शाम में एक औरत ने कहा, ये किस चांद का चेहरा है, ये कौन चांद है कि जिसे शहीद कर दिया गया? आप जरा सोचो, दुश्मन जिसे चांद कह रहा हो, उसकी मां से क्या कहती थी? आप वो बीबियां क्यों ना रोती कि जिनके दिल के टुकड़े उनके आंखों के सामने शहीद कर दिए गए? बीबियां चिल्ला चिल्ला के रोती थी, शाम की औरतें आकर पूछती थी कि बीबी तुम्हारा कौन मारा गया, तुम क्यों रो रही हो, तुम क्यों रही हो, रो रही हो? बीबियों, शाम की औरतों का एक ग्रुप जनाब ज़ैनब के पास आया और उसने कहा, बीबी तू इतना क्यों रो रही है? तो ज़ैनब ने कहा, बीबियों अब इसके बाद ये सवाल ना करना, हमारा भरा घर लूट चुका है। शाम से निकलने का वक्त आया, ज़ैनब ने सैयद सज्जाद से कहा कि बेटा सैयद सज्जाद इदीस से कह दो कि जो हमारा माल लूटा गया है उसे वापस कर दिया जाए। लूटा हुआ माल वापस हुआ, कुछ संदूक आए। जनाब ज़ैनब ने एक संदूक से एक जमी हुई मसनद को निकाला और शाम की जमीन पर उस मसनद को बिठा दिया और सैयद सज्जाद से कहा, बेटा सैयद सज्जाद तुम भी बैठ जाओ। सैयद सज्जाद बैठ गए। ज़ैनब ने एक जुमला कहा, बेटा सैयद सज्जाद एक साल हो गए, मैं बहुत मशगूल थी, मसरूफ थी, तुम्हारे बाबा का पुरसा मैं नहीं दे सकता। बेटा एक साल से मैं मसरूफ थी, मैं तुम्हारे बाप का पुरसा तुम्हें नहीं दे सकी, आज ज़ैनब तुम्हें अपने बाप का पुरसा दे रही है। और ये कहकर फूफी और भतीजा गले मिलकर इतना रो रहे कि पूरी चली हुई मस्जिद आंसुओं में तर हो गई। पहले लाए करबला में काफिला पूछा, तमाम बीवियों ने अपने आप को शोधा है करबला की कब्रों पर गिराया। जब चहलुम कर चुकी, बीवियां चलने लगी, तमाम बीवियां सवार हो गई। जब से सवार होने की बारी आ गई तो सही बार बार सवार की तरफ
तो मुनादी ने ऐलान कराई कि लूटा हुआ हुसैन का काफिला
زینب نانا کے روپ سے پہنچی اور جیسے ہی پہنچی زینب نے اپنی جیب سے ایک جلے ہوئے خون ڈلے ہوئے کرتا نکالا اور رسول کی قبر کے اوپر رکھ دیا اور کہا نانا آپ جانتے ہیں ماما یہ میرے حسین کا خون بھرا کرتا ہے نانا آپ اس کے وزن کو جانتے ہیں اور نانا جو پریشان حال ہیں پریشانی کو دور فرما جو مقروض ہیں ان کے قرضوں کو ادا فرما ہمارے والد وارث امام زمانہ کے ظہور میں تعجیل فرما ہمیں ان کے اعمال و انسان کے شمار پروردگار جہاں بھی مومنین ہیں ان کی جان مال عزت آبرو ناموس کی حفاظت فرما اگر ہمیں دنیا سے اٹھانا تو ایک ہاتھ میں قرآن اور دوسرے ہاتھ میں اہل بیت کا دامن رکھ